आत्मिकता, सत्यता र नैतिकताको सुमार्गमा डोर्याउने तपाई र हाम्रो आफ्नै कार्यक्रम मुक्तिको मार्ग।
आदरणीय श्रोता, यस मुक्तिको मार्ग कार्यक्रममा हार्दिक स्वागत छ। आशा छ यस आत्मिक कार्यक्रमद्वारा जीवनमा आत्मिक आशिष, अलौकिक शान्ति र आनन्द प्राप्त गर्नुहुनेछ र जीवनमा धन्य अनुभव गर्नुहुनेछ। आउनुहोस् श्रोता, मन र आत्माको तयारीको लागि यो मिठो अनि मधुर भजन गीत सुनौ।
प्रभु को स्वरुदन कुनै प्रभुको देन हो, आऊ गाऊ उहाँको महिमा।
प्रिय श्रोता मित्र, आज पनि तपाई सबैलाई प्रभु येशू ख्रीष्टको मधुर सामर्थ्यनामा जय मसीह भन्न चाहन्छु, साथै नमस्कार। प्रिय, आज पनि म तपाईहरूको सामुन्ने पवित्र धर्मशास्त्र वचन अध्यापन गराउनको निम्ति आइपुगिसकेको छु। सायद तपाईहरू पनि आफ्नो रेडियोको सेटको सामुन्ने उपस्थित भइसक्नु भएको छ। त मित्र भन्नुहोस्, तपाईहरूको हाल खबर कस्तो छ? आशा गर्दछु सबै कुरा कुशलै होला, र यही नै प्रभुसँग मेरो प्रार्थना र तपाईहरूको निम्ति म कामना गर्न चाहन्छु कि परमेश्वरको अनुग्रह, उहाँको शान्ति, उहाँको आनन्द र आशिष सदैव बनिरहोस्। अनि मित्र, म तपाईहरूलाई धन्यवाद पनि दिन चाहन्छु तपाईहरूका सुन्दर पत्रहरूको निम्ति जुन नियमित रूपमा म प्राप्त गरिरहेको छु। प्रभुलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु तपाईहरूको हृदयमा यस किसिमको आत्मीय संगति गर्ने एउटा हृदय दिनुभएको लागि, र आउने दिनमा पनि म तपाईहरूबाट तपाईँका सुझाव अनि तपाईहरूले प्राप्त गर्नुभएका आशिषका कुराहरू, आत्मिक फाइदाका कुराहरू जुन तपाईँले हासिल गर्नुभयो यो कार्यक्रमबाट, त्यसको बारेमा म सुन्न चाहन्छु। त मित्र, आज हामी पवित्र धर्मशास्त्र बाइबलको क्रमबद्ध र श्रृंखलाबद्ध अध्ययनको क्रममा मती रचित सुसमाचार एक अध्याय 17 पददेखि 24 पदबाट हामी देख्नेछौ। अघिल्लो दिनमा हामीले मती एक अध्याय 1 देखि 16 पदसम्मबाट ख्रीष्ट प्रभुको वंशावली, अब्राहमबाट युसुफ सिकर्मी सम्मको वंशावली देखिरहेका थियौं। आज हामी येशु ख्रीष्टको कन्याबाटको जन्म देख्नेछौ। सर्वप्रथममा हामी मती एक अध्याय 17 पद हेर्दै अगाडि बढ़ौं। यहाँ यस प्रकार लेखिएको छ, यसरी अब्राहमदेखि दाउदसम्म 14 पुस्ता भए, र दाउदको समयदेखि बेबिलोनमा निष्कासन हुने समयसम्म 14 पुस्ता, र बेबिलोनमा निष्कासन भएको समयदेखि ख्रीष्टको समयसम्म 14 पुस्ता भए। मतीले यहाँ वंशावलीलाई युग अनुसार समूह समूहमा विभाजनमा राखेर हामीलाई पुरानो नियमको सबै कुल वा समग्र दृश्य दिन्छन्। एउटा युग चाहिँ अब्राहमबाट दाउदसम्म बढ्दछ, अनि अर्को चाहिँ दाउददेखि बाबेलको कैद वा बन्धुवासम्म बढ्दछ, र तेस्रो चाहिँ बाबेलको कैद वा बन्धुवादेखि ख्रीष्टको जन्मसम्म बढ्दछ। यो स्पष्ट छ कि हामीले हरेक अवधिमा 14 पुस्ताको फिट गर्न वंशावलीबाट केही नामहरूलाई छोडे। यहाँ प्रश्न उठ्न सक्छ, किन उसले यो गरे त? यो प्रत्यक्ष छ, स्पष्ट छ कि 14 संख्या 2:7:7 ले उहाँको वंशावलीको परिशुद्धताको सम्बन्धमा केही प्रमाण प्रदान गर्यो। अहिले मतीले यहाँ यो कुरा देखाए कि युसुफ ख्रीष्टको पिता होइनन्, तिनी हामीलाई स्पष्टीकरण दिन गइरहेका छन्। पहिले नै पुरानो नियममा, बाइबलको पुरानो नियममा परमेश्वरले अलौकिक जन्मको घोषणा रूपी भविष्यवाणी गरिसक्नु भएको छ। यर्मिया इस्रायल राष्ट्रसँग बात गरिरहेका छन् जब तिनले यर्मिया 31 अध्यायको 22 पदमा यो भन्छन्, हे विश्वासघाती छोरी, त कहिलेसम्म ढलफल गरी बसेस्? किनभने परमप्रभुले पृथ्वीमा एउटा नयाँ कुरा सृष्टि गर्नुभएको छ, स्त्रीले पुरूषलाई रक्षा गर्छ। हजुर, यही तरिकामा यो गरिएको छैन। यो स्वाभाविक प्राकृतिक जन्म होइन, यो अलौकिक जन्म हो। येशु ख्रिष्टको कन्याबाटको जन्म नयाँ कुरा हो, जुन परमेश्वरले मात्र गर्न सक्नुहुन्थ्यो र उहाँले मात्र गर्नुभएको छ। अनि यो यर्मिया भविष्यवक्ताको भविष्यवाणीको परिपूर्णता हो। भनिएको छ मती 1 अध्यायको 18 पदमा, येशु ख्रिष्टको जन्म यस प्रकारले भयो, उहाँकी आमा मरियमको मगनी योसेफसँग भएको थियो, तर उनीहरूको विवाह हुन अघि मरियम पवित्र आत्माद्वारा गर्भवती भएकी थाहा भयो। येशु ख्रिष्टको जन्म यसरी भयो, यही नै तरिकामा येशुको जन्म भयो भनेर मतीले हामीलाई यहाँ भनिरहेका छन्। जब उहाँको आमा मरियम योसेफसँग कुराकानी भयो वा मगनीको कुराकानी भयो, यो चाहिँ मरियम युसुफसँग मगनी मात्र भएको थियो र तिनीहरू विवाह गरेर एकै साथमा बस्नुभन्दा पहिले तिनीहरूले शारीरिक सम्बन्ध गरेका थिएनन्। तर तिनले आफैलाई पवित्र आत्माद्वारा आफ्नो गर्भमा एक बच्चा भएको उनले थाहा पाइन् र 19 पदमा हामी पढ्छौं, तर तिनका पति योसेफ धार्मिक मानिस भएका हुनाले तिनलाई शर्ममा पार्ने इच्छा नगरी तिनलाई गुप्तमै त्याग्ने इच्छा गरे। पुरानो नियमको मोसाको व्यवस्था यस कुरामा अति नै कठोर गरेर उभिन्दछ। यस्ता मामलामा व्यवस्थाले यो भन्छ कि कुनै स्त्री जो अविश्वासीको दोषी थाहा हुँदछ, बेइमानदारीको दोषीको रूपमा थाहा हुन्छ, तिनलाई पत्थरले हानेर मार्न आवश्यक छ। यो तीव्र अनि अति नै कठोर दण्ड थियो। तर यो व्यक्ति युसुफ अति नै उल्लेखनीय, दयावान, कोमल हृदय भएका व्यक्ति थिए। यदि अरू व्यक्ति भए तिनले तुरन्त यो कुरा हो हल्ला गर्ने थिए, यो दोष लगाउँदै कि तिनी वा आफ्ना पत्नी वा हुनेवाला पत्नी उनीप्रति बेइमानदार भइन्, अविश्वासी भइन् र मानिसहरूले तिनलाई ढुङ्गाले हानेर त्यसै बेला त्यति नै बेला क्रूरतापूर्वक मार्ने थिए। तर युसुफ त्यस किसिमका व्यक्ति थिएनन्। तिनी भद्र, नम्र, कोमल, दयाली भएका व्यक्ति थिए। वास्तवमा युसुफ तिनीसँग प्रेममा फँसेका थिए, उनलाई माया गर्थ्यो र युसुफ तिनलाई कति पनि चोट पुर्याउन चाहँदैनथ्यो। यद्यपि तिनले यो सोचे होला कि मरियम उनीप्रति अविश्वासी भइन्, बेइमानदारी भइन्, धोकेबाजी भइन्, उनलाई धोका दिइयो। अनि 19 पदमा हामी पढ्छौं, तर तिनका पति योसेफ धार्मिक मानिस भएका हुनाले तिनलाई शर्ममा पार्ने इच्छा नगरी तिनलाई गुप्तमै त्याग्ने इच्छा गरे। अनि 20 पदमा भनिएको छ, तर जब उनले यी कुरा विचार गर्दै थिए, सपनामा परमप्रभुका दूत देखा परे र उनलाई यसो भने, योसेफ, दाउदका छोरा, तिम्री पत्नी मरियमलाई स्वीकार गर्न नडराऊ, किनभने जो तिनको गर्भमा हुनुहुन्छ उहाँ पवित्र आत्माबाट हुनुहुन्छ। अति नै दुःखदायी परिस्थितिको हुन नदिनलाई, घट्न नदिन स्वर्गीय दूत युसुफ कहाँ प्रकट हुनुभयो र वास्तवमा के भइरहेको छ, त्यहाँ उसँग के भएको छ, त्यस कुरालाई स्पष्ट गरिदिए। अनि लगातार स्वर्गीय दूत भन्छन् 21 पदमा, तिनले एउटा पुत्र जन्माउने छिन् र तिमीले उहाँको नाउँ येशु राख्नेछौ, किनभने उहाँले आफ्ना मानिसहरूलाई तिनीहरूका पापबाट बचाउनुहुनेछ। मती जो इसरायल राष्ट्रका लागि यो पुस्तक लेखिरहेका छन्, तिनी यो कुराको औल्याउँछन् कि परमेश्वरले भन्नुभएको सम्पूर्ण कुरा पूरा हुन सकोस् भन्नको खातिर यो सबै हुन आएको हो। मती इसरायल राष्ट्रलाई यो बालक पुरानो नियमको भविष्यवाणीको परिपूर्णता हो भन्ने कुरा बुझ्न सकुन् भनी अपील गरिरहेका छन्। यो भनिन्दछ ख्रिष्ट येशुको पहिलो आगमनको बारेमा करिब 300 भविष्यवाणी ज्यूको त्यू भएर पूरा भएको छ। मलाई थाहा छैन कि मतीको पुस्तकमा ती पूरा भएका भविष्यवाणीहरू कति छन्, तर मलाई एउटा कुरा थाहा छ, अरू सुसमाचारका पुस्तक लेखकहरूले भन्दा मतीले पुरानो नियमबाट धेरै कुरा उद्धृत गरेका छन्।
यो देखिन्छ कि पुरानो नियमबाट तिनले कुराहरूको रेकर्ड गर्छन् र तिनीहरूलाई प्रमाणित गर्दछन् कि यो यो तरिकाले चाहिँ यो पूरा भएको छ, सबै कुरा स्पष्ट रूपमा देखाएर, किनभने तिनी वास्तवमा ख्रिस्टको जीवनी दिनको लागि कोशिश गरिरहेका छैनन्, तर तिनी यो देखाउन चाहन्छन् कि उहाँको सम्बन्धमा अर्थात ख्रिस्ट प्रभुको सम्बन्धमा पुरानो नियमको भविष्यवाणी पूरा भएको छ, यो देखाउन उनी चाहन्छन्। अहिले तिनी यसैया 7 अध्यायको 14 पदमा दिएको भविष्यवाणीलाई दिन्छन्। 23 पदमा हामी पढ्छौं, यहाँ चाहिँ हामी निरन्तर स्वर्गीय दूतले योसेफलाई भनिरहेको कुरा देख्छौं, हेर एउटा कन्याले गर्भधारण गर्नेछ र त्यसले एउटा पुत्र जन्माउनेछ र उहाँको नाउँ इम्मानुएल राखिनेछ, जसको अर्थ हो परमप्रभु हामीसँग। अहिले यसमा केही क्षण आफ्नो ध्यान नजर राखौं, किनभने यो अति नै महत्वपूर्ण छ। उद्धारवादी धर्म विद्वानहरूले निश्चय नै ख्रिष्टको कन्याबाटको जन्मको तथ्यलाई इन्कार गरे र बाइबलले कन्याबाटको जन्मको बारेमा सिकाउँदछ भन्ने कुरालाई पनि इन्कार गर्दछन्। एकजना महान परमेश्वरको जनले भनिरहनु भएको थियो, मलाई यस्तो लाग्छ कि आरएसबी भन्ने एउटा नयाँ अंग्रेजीमा अनुवाद गरिएको बाइबल छ, यो चाहिँ केही लिबरलहरू वा उद्धारवादीहरूको केही थेसिस वा पुस्तकको कायम गर्न कोशिशको लागि प्रकाशित गरिएको थियो। मलाई यो कुरामा निश्चय लाग्छ कि तिनीहरूले एउटा सिद्धान्तको इन्कार गरे जुन ख्रिष्टको कन्याबाटको जन्म, हजुर 1946 आईएसबी नयाँ नियम छापिएको थियो, मती 1:23 पदमा यसरी लेखिएको छ, म यसलाई नेपालीमा अनुवाद गर्छु, भविष्य वक्ताद्वारा परमेश्वरले भन्नुभएको कुराको पूरा हुन यो हुन आएको थियो, हेर कन्या गर्भवती हुनेछ र एउटा पुत्र जन्माउनेछ र उहाँको नाम इम्मानुएल राखिनेछ, जसको अर्थ हो परमेश्वर हामीसित। 1952 आईएसबी पुरानो नियम छापिएको थियो, यसैया 7:14 पदमा यसरी लेखिएको छ त्यहाँ, त्यसकारण परमप्रभु परमेश्वर आफैले एउटा चिन्ह दिनुहुनेछ, हेर जवान केटी गर्भवती हुनेछ र त्यसले एउटा छोरा जन्माउनेछ र उनको नाम इम्मानुएल राखिनेछ। यो कुराको ध्यान दिनुहोस्, तिनीहरूले यसैयाको पुस्तकमा 7:14 पदमा कन्याको सट्टामा जवान केटीमा अनुवाद गरे, तापनि तिनीहरूले मती 1:23 कन्या शब्दकै प्रयोग गरे जुन यसैया 7:14 पूर्णता थियो। यसैया 7:14 भविष्यवाणी चाहिँ चिन्हको रूपमा दिइएको थियो। मेरो मित्र, एक जवान केटीको लागि गर्भवती भएर बच्चा पाउन त्यो कुरा कति पनि चिन्ह हुँदैन। यदि त्यो चिन्ह भए हाम्रा देशमा हरेक दिन कति यस्ता चिन्हहरू भइरहेका छन्। तिनीहरूले जवान केटी भनेर अनुवाद गरेको कारण चाहिँ कन्या शब्दको मन्द गर्नुलाई थियो। आउनुहोस् यसैया 7:14 पदमा हामी शुरूको मौलिक हिब्रू भाषामा हेरौं, कन्या शब्द प्रयोग गरिएको हिब्रू शब्द हो अल्मा। आरएसबी को अनुवादकहरू चाहिँ जेसिन उसको लेखहरूमा गए, जो चाहिँ प्रसिद्ध महान विद्वान थिए जससँग अति नै वृहत पट्टै लगाउने हिब्रू शब्दकोश छ, अनि म यो पनि साक्षी दिन्छु कि यसलाई हेर्ने काम पनि पट्टै लाग्दो छ। जिसे न्यूज यो कुराको स्वीकार गर्छन् कि यस शब्दको आम अनुवाद चाहिँ कन्या हो, तर तिनले भने कि यो जवान केटीमा परिणत गर्न सकिन्छ। तिनले भनेका कारण चाहिँ यो थियो कि तिनले आश्चर्य कर्मको इन्कार गर्थे। यसरी यो नयाँ अनुवाद र तिनलाई पछ्याउने अन्य व्यक्तिहरूले यो भन्न प्रयत्न गरे कि अल्माको अर्थ हो जवान केटी, कन्या होइन। फेरि यसैया 7:13 फर्कौं र त्यहाँ रेकर्ड गरिएको घटनाको अध्ययन गरौं। यो चाहिँ अहाज सिंहासनमा भएको अवधि थियो र तिनी एक परमेश्वरबाट टाढा भौतारी जाने व्यक्ति थिए र म तिनलाई खराब राजाको रूपमा सूचीमा राखेको छु र परमेश्वरले यसैयालाई तिनी कहाँ सन्देश ल्याउनलाई पठाउनुभयो र तिनले सुनेनन्। यसकारण हामी यसैया 10:12 अध्यायमा पढ्छौं, फेरि परमप्रभुले आहाजलाई भन्नुभयो, पातालबाट होस् कि आकाशबाट होस् परमप्रभु आफ्नो परमेश्वरसित कुनै एउटा चिन्ह माग। तर आहाजले भने, म माग्ने छैन, म परमप्रभुको परीक्षा गर्ने छैन। मित्र, म तपाईँलाई भनौं, तिनले जे भने त्यो धार्मिक आत्मिक पाखण्डी थियो। परमेश्वरले यसैया भविष्य वक्तालाई बाटैमा आहाजलाई परमेश्वरको शुभ सन्देश दिनलाई भन्नुभएको थियो कि परमेश्वर आहाजलाई विजय दिनुहुनेछ, त तर आहाजले परमेश्वरलाई विश्वास गरेनन्। त्यसकारण उसको विश्वासमा उत्साह दिन यसैया तिनलाई भन्छन् कि परमेश्वर तिनलाई चिन्ह दिन चाहनुहुन्छ। अनि अति नै भक्त ईश्वरीय आत्मिक मोडमा आहाज भन्छन्, ओ म परमेश्वरबाट चिन्ह माग्ने छुइन। तपाई मन पराउनुहोस् या मन नपराउनुहोस्, चिन्ह खाली तपाईँको निम्ति मात्र होइन तर सबै दाउदको घरानाको लागि पनि हो। अहिले चिन्ह यहाँ छ, यसैया 7:14 यसै कारण परमप्रभु आफैले तिमीहरूलाई एउटा चिन्ह दिनुहुनेछ, हेर कन्या गर्भवती हुनेछ र त्यसले एउटा छोरो जन्माउनेछ र उनको नाउँ इमानुएल राखिनेछ। यो स्पष्ट छ कि यदि यसले जवान केटीलाई संकेत गरेको हो भने यो आहाजको निम्ति वा दाउदको घरानाको निम्ति वा कसैको निम्ति कुनै पनि चिन्ह हुँदैन थियो। तर यदि कन्या गर्भवती भएर बच्चा जन्माउँछ भने मित्र यो चाहिँ चिन्ह हो, अनि यसको अर्थ नै बस यही हो। जब पुरानो नियममा अल्मा शब्द प्रयोग गरियो यसको अर्थ हो कन्या। रिबेक्कालाई इसाकसँग विवाह हुनुभन्दा पहिले अल्मा भनियो। मित्र म तपाईँलाई भनौँ, म ती व्यक्तिहरूलाई त्यति चासो र त्यति ख्याल राख्दिन जो येशु ख्रिष्टको कन्याबाटको जन्मको इन्कार गर्दछन्। अल्माको अर्थ कन्या हो भन्ने कुरा सेप्टुजिएन्टद्वारा पनि प्रमाणित गरिएको छ। पुरानो र नयाँ नियम बीचको विराम अवधिमा 72 हिब्रू विद्वानहरू हरेक कुलबाट 6-6 मिश्रको अलेक्जेन्ड्रियामा हिब्रू पुरानो नियमको ग्रीक भाषामा अनुवाद गरेका थिए। जब तिनीहरू यो यसैयामा उल्लेखित कन्या शब्दमा आए तिनीहरूले यसलाई ग्रीक शब्दमा पाराथेनोसमा अनुवाद गरे, अनि त्यही नै शब्द मतीले यस आफ्नो सुसमाचारको पुस्तकमा प्रयोग गर्छन्। मेरो मित्र, पार्थिनोससको मतलब जवान केटी होइन, यसको अर्थ हो कन्या। अर्थना चाहिँ अर्थन्सको कन्या देवी थियो र तिनको मन्दिरलाई पाराथेनोस भनिन्थ्यो किनभने पाराथेनोसको अर्थ हो कन्या। अनि यो स्पष्ट छ कि संक्षिप्त रूपमा परमेश्वरको वचन वास्तविक अर्थ बताइरहेको छ। उहाँको नाम हजुर के अद्भुत कुराको ध्यान दिनुहोस्। 23 भनिएको छ, हेर एउटा कन्याले गर्भ धारण गर्नेछ र त्यसले एउटा पुत्र जन्माउनेछ र उहाँको नाउँ इमानुएल राखिनेछ, जसको अर्थ हो परमेश्वर हामीहरूसँग। यस्तो देखिन्छ कि मानौ यहाँ केही गडबड छ। तपाई मलाई भन्न सक्नुहुन्छ कि कहाँ चाहिँ येशूलाई इमानुएल भनिएको छ? हजुर, मलाई त्यस्तो लाग्दैन। बरु उहाँको नाम येशु राखिनेछ भनी लेखिएको छ किनभने त्यही नै उहाँको नाम हो। उहाँलाई यो नाम दिइएको छ किनभने उहाँले आफ्ना मानिसहरूलाई तिनीहरूको पापबाट बचाउनुहुनेछ। ख्रिस्ट चाहिँ उहाँको उपाधि हो, येशु उहाँको नाम हो, तर यसले यहाँ भन्छ कि उहाँको नाम इमानुएल राख्नेछ, जसको अर्थ हो परमेश्वर हाम्रो साथमा। मित्र, यहाँ हामीसँग पूरा परमेश्वरको वचनमा एक अद्भुत कुरा छ। आउनुहोस् यसमा हामी ध्यान लगाऊ। इमानुएलको अर्थ हो परमेश्वर हामीसँग। उहाँ इमानुएल परमेश्वर हामीसँग हुन सक्नुहुन्न जबसम्म उहाँ कन्याबाटको जन्म हुनुहुन्न वा कन्याबाटको जन्मबाट आउनुभएको हुनुहुन्न। हजुर, अनि यो कुराको ध्यान दिनुहोस्, जबसम्म उहाँ इमानुएल हुनुहुन्न उहाँ येशु उद्धारकर्ता पनि हुन सक्नुहुन्न। उहाँलाई तिनीहरूले येशु उद्धारकर्ता भनेर नाम राखेको कारण यो हो कि किनभने उहाँ हामीसँग हुने परमेश्वर हुनुहुन्छ। यस पृथ्वीमा आउने यस व्यक्तिको बारेको यो सत्य बाइबलमा एक अति नै महत्वपूर्ण कुरा हो। हिब्रू 2:9 भनिएको छ, तर परमेश्वरको अनुग्रहबाट उहाँले हरेक मानिसको निम्ति मृत्युको स्वाद चाख्नु पर्छ भनेर उहाँलाई अर्थात येशु ख्रिस्टलाई जसलाई स्वर्गीय दूतहरूभन्दा केही कम तुल्याउनु भएको थियो मृत्युको शासनको कारण महिमा र आदरको शिरपेच पहिराइदिनु भएको हामी देख्दछौ। ग्रहणयोग्य उहाँ बलिदान हुनु परेको थियो। म संसारको पापहरूको लागि मर्न सक्दिनथे, अरू त के म आफ्नै निम्ति उद्धार गर्ने मृत्युको लागि मर्न सक्ने छुइन, तर उहाँले सक्नुहुन्छ। कसरी येशु उद्धारकर्ता हुन सक्नुहुन्छ? किनभने उहाँ इमानुएल अर्थात परमेश्वर हामीसँग हुनुहुन्छ। फेरि म तपाईँलाई भन्छु कि उहाँलाई कहिले पनि इमानुएल भनिएन, तर उहाँलाई येशु भनियो, अनि उहाँलाई तपाईँ येशु भन्न सक्नुहुन्न जबसम्म उहाँ परमेश्वर हामीसँग अर्थात इमानुएल हुनुहुन्न। उहाँ विश्वको उद्धारकर्ता हुनलाई
इमानुएल हुनै पर्नेछ। यसरी कन्याबाट जन्मको महत्वपूर्ण छ।
प्रिय श्रोता, यो प्रसारण मार्फत यो अवगत गराउन चाहन्छौ कि प्रभुको सेवाको लागि यहाँहरूको साझेदारी नितान्त आवश्यकता छ। यहाँहरूले प्रार्थनाको साथसाथै आर्थिक सहायता गर्न अनुरोध गर्दछौ। तपाईहरूको सानो भन्दा सानो भेटी किन नहोस्, हामी प्रभुको नाममा स्वीकार गर्नेछौ। प्रभुको सेवाको लागि तपाईहरूको यो सानो लगानीले कसैको जीवनमा भिन्नता ल्याउँछ अनि प्रभुको महिमा हुन्छ। प्रभु तपाईहरूलाई महान गरी आशिष दिनुहुनेछ। इच्छुक श्रोताहरूले तपाईहरूको इच्छा भेटी हाम्रो ठेगानामा पठाउन सक्नुहुन्छ, जुन ठेगाना हामी कार्यक्रमको अन्तमा दिनेछौ। श्रोता, अहिले भर्खरै तपाईँले TWR नेपालद्वारा सञ्चालित आत्मिक कार्यक्रम मुक्तिको मार्ग सुनिरहनु भएको थियो। श्रोता, आजको यो कार्यक्रम सुनेर तपाईँलाई कस्तो लाग्यो? यदि यो कार्यक्रम सुनेर मनमा कुनै खुल्दुली वा कुनै प्रतिक्रिया अर्थात सुझावहरू छन् भने हामीलाई पत्रद्वारा लेख्न सक्नुहुनेछ। हामी हृदयदेखि नै स्वागत गर्नेछौ, स्वीकार गर्नेछौ। साथै बाइबल सम्बन्धित प्रचारहरू, कार्यक्रम सारिणीहरू हामी अनुरोधमा पठाउन सक्छौ। अनि तपाईँसँग कुनै प्रार्थनाको विषय छन् भने, हामीले तपाईँको लागि प्रार्थना गरेको चाहनुहुन्छ भने प्रभुमा आफ्नै परिवार सम्झेर हामीलाई पत्रमा लेख्न सक्नुहुनेछ। तपाईँको लागि हामी प्रभु येशूसँग प्रार्थना गर्नेछौ। अधिक जानकारी र पत्रचारको लागि हाम्रो ठेगाना यस प्रकार छ: कार्यक्रम मुक्तिको मार्ग, जीपीओ नम्बर 8975, ईपीसी 2561, काठमाडौँ। ठेगाना एकपल्ट सुनौला: कार्यक्रम मुक्तिको मार्ग, जीपीओ नम्बर 8975, ईपीसी 2561, काठमाडौँ। हाम्रो इमेल एड्रेस हो twrnepal@yahoo.com। साथै यस नम्बरमा एसएमएस गर्न सक्नुहुनेछ: 98473536, 98470356। हुन्छ श्रोता, आजलाई हामी बिदा चाहन्छौ। अर्को कार्यक्रममा हामी पुनः भेट्नेछौ। तबसम्मलाई नमस्कार।